مومنین، یہ سورہ حج کا سلسلہ جاری و ساری ہے، جو آیت پڑھنے کا شرف حاصل کرا یہ 31 آیت ہے. اس کا ترجمہ اس طریق سے، یکسو ہو کر اللہ کے ہو جاؤ، اس کی ذات میں کسی کو شریک قرار نہ دو، اور جس نے اللہ کی ذات میں شرک کیا گویا کہ وہ آسمان سے گر پڑا، یا تو اس سے پرندے اچک لے جائیں گے یا اسے ہوا اڑا کر کہیں دور جگہ پر پھینک دے گی. اللہ سبحانہ تعالیٰ نے شرک کی مثال اس طریقے سے دی ہے. اللہ نے کہا کہ یکسو ہو کے ایک خدا کے ہو جا، جس نے کہ ہم کو اس فطرت پہ پیدا کرا ہے. ہماری فطرت کیا پیدا ہے؟ فطرت یہی ہے کہ ہم ایک اللہ کو کی پرستش کریں. تو اللہ سبحانہ تعالیٰ نے کہا کہ یکسو کے ہو کے ایک خدا کے ہو جا، اور اس میں اور جس نے شرک کرا تو اس کی مثال دی اللہ تعالیٰ نے کہ یا تو ایسا ہے کہ اس کو پرندے اچک کے لے جائیں، یا ہوا اس کو دور اٹھا کر پھینک دے، مطلب وہ کہیں کہاں نہیں رہتا. مطلب شیطان، اگر آپ نے اللہ کو چھوڑا تو شیطان آپ کو اٹھا کے لے جاتا ہے، اچک لے جاتا ہے. اس میں خصوصاً توحید کا یہ ہے کہ جب قربانی کے جانور ذبح کریں تو صرف خالص خدا کے لیے ذبح کریں، اس میں کسی کا شریک نہیں ہوتا قربانی کے اندر. تو لوگ جو تھے مشرکین بھی آ کے اس وقت اپنے حساب کا حج کرتے تھے، اور جب حج کرتے تھے تو اس میں قربانیاں بھی کرا کرتے تھے. جو قربانیاں کرا کرتے تو اپنے شریکوں کے لیے کرا کرتے تھے. اچھا، وہ جب آ کے جو لبیک کہتے تھے مشرکین جب حج کرتے تھے تو اس طریقے ان کا لبیک ہوتا تھا، میں آیا ہوں تیرے سوا کوئی شریک نہیں ہے مگر اس کے کہ جو تیرا شریک ہے، اور وہ تو ان سب کو کا مالک ہے اور وہ جس کے مالک ہوں. اس طریق سے مشرکین لبے کیا کہا کرتے تھے. تو اللہ سبحانہ تعالیٰ نے خصوصاً اس آیت میں کہا ہے کہ صرف ایک خدا کے ہو جاؤ، تو صرف خالص خدا کے لیے حج کرو، اور جو قربانی کرو صرف میرے لیے کرو. ذالک من یعظم شاعر اللہ فإنها من تقوى القلوب. یہ کہ جو بھی شاعر اللہ کی تعظیم کرے گا تو بلا شبہ اس کا تعلق دلوں کے تقویٰ سے ہے. اللہ سبحانہ وتعالیٰ کا شاعر اللہ کی تعظیم کرو، شاعر اللہ سے مراد اللہ کی نشانیاں ہیں، اور اس سے جو خاص مراد اللہ کی نشانی ہے وہ قربانی کے اونٹ ہیں، جس کو کہ اللہ سبحانہ وتعالیٰ نے قرآن میں خاص طور سے کہا ہے کہ یہ اللہ کی نشانی ہے. اچھا، صفا مروہ کو بھی اللہ تعالیٰ نے شاعر اللہ کہا ہے، وہ الگ بات ہے. اور تو دوسرے بھی چیز ہے شاعر اللہ، لیکن جو خصوصاً جو کہ اس سے مراد اس وقت جو آیت میں میزان میں جو تذکرہ ہے وہ ہے اونٹوں کے بارے میں کہا گیا ہے. اور فإنها من التقوى القلوب، تو کہا کہ جو اس کی ان کی جو حرمت کرے گا ان اونٹوں کی، جانوروں کی، ان کے گھروں میں ان پہ خاص نشان لگے رہتے تھے، جب یہ جاتے ہیں قربانی کے جانور تو ان پہ خاص نشان لگے رہتے ہیں تاکہ لوگ اس کی حرمت کریں، اس کی عزت کریں، کیونکہ یہ لوگ، یہ جو جانور ہیں، یہ اللہ کے لیے قربان ہوں گے. تو اللہ سبحانہ تعالیٰ کہتا ہے کہ ان کی تعظیم کرو، اگر تم ایسا کرو گے تو تمہارے لیے دلوں کے تقوی کے لیے بہت بہتر ہے. یہ تقوی کا تعلق دل سے ہوتا ہے، ظاہر سے نہیں ہوتا. ظاہر سے تقوی کا تعلق نہیں ہوتا، باطن سے تعلق ہوتا ہے. ایک ہی چیز ظاہر میں الگ دکھ سکتی ہے، باطن میں الگ دکھ سکتی ہے. ایک ہی چیز آپ نماز پڑھ رہے ہو، آپ نماز ظاہر میں ہو سکتا ہے آپ نماز پڑھ رہے ہو لیکن باطن میں ہو سکتا ہے آپ کا دل میں نفاق ہو، یا ہو سکتا ہے کہ آپ اخلاص سے نماز پڑھ رہے ہو. تو یہی ہے کہ عمل ایک ہی ہے لیکن اس کے دو اثرات ہوتے ہیں. تو وہی اللہ سبحانہ وتعالیٰ نے فرمایا کہ دلوں کے تقویٰ کے لیے تقویٰ اختیار کرو تاکہ اندر سے پاک ہو، اخلاص لے کے آؤ. ان میں ایک مقرر وقت تک تمہارے لیے فائدے ہیں، پھر ان کو ان کے قربانی کرنے کی جگہ بیت العتیق کے پاس ہے. اللہ سبحانہ وتعالیٰ کا جو قربانی کے جانور ہیں ان کے لیے تمہارے لیے جو فائدے ہیں وہ ایک مقرر وقت تک ہے، پھر ان کو کعبے کے پاس جا کے ان کو ذبح ہونا ہے. تو فائدے کیا ہیں قربانی کے جانوروں کے، فائدے کیا ہیں؟ کیونکہ پہلے لوگوں کو سمجھ نہیں آتا تھا کہ یہ قربانی کے جانور ان کی عزت کریں تو ہم کیا ان پہ سواری بھی کر سکتے ہیں، کیا ان کا دودھ بھی دو سکتے ہیں؟ تو اللہ سبحانہ تعالیٰ نے کہا کہ اس میں تمہارے لیے فائدے موجود ہیں. اور ائمہ کی بھی اس میں بارے میں حدیث ہیں کہ ان کی سواری بھی کی جا سکتی ہے، ان کا دودھ بھی دویا جا سکتا ہے جب تک کہ وہ جا کے قربان نہ ہو جائیں. تو اس کے بعد اس میں پڑھ کے سناتا ہوں حدیث آپ کو انشاءاللہ. امام جعفر صادق علیہ السلام فرماتے ہیں کہ اگر کسی کو ضرورت ہے کہ وہ جانور کی سواری کرے تو اس کی سواری کر سکتا ہے، لیکن اس پہ زیادہ بوجھ نہ ڈالے. अगर दूध चाहिए तो उसका दूध भी दो सकता है, लेकिन उसके दूध को पूरा ख़त्म ना करे। मौला मुतकियान फरमाते हैं, अगर उसकी सवारी करो तो हल्के हल्के सवारी करो, उसको अजियत मत देना। हमने हर उम्मत के लिए कुर्बानी का एक तरीक़ा मुतय्यन किया है ताकि वो लोग उन चौपायों मवेशियों पर अल्लाह का नाम लें जो उसने उन्हें दिए हैं, तो जान लो कि तुम्हारा माबूद एक अल्लाह है, उसके सामने सर झुका लो और आप आजिज़ी करने वालों को बशारत दे दो। तो अल्लाह सुब्हान तआला कहता है कि हमने हर उम्मत के लिए एक तरीक़ा मुकर्रर कर दिया है, और तो जब तो जानवर को जब ज़िबा करो तो अल्लाह का नाम लो, और फ़इलहाकुम इलाहुम वाहिदुम फलहु अस्लिमु, तुम्हारा माबूद एक है तुम तो उसी के ताबे हो जाओ, सर खम कर लो और आजीज़ी करने वालों को खुशखबरी सुना दो। तो इसके बारे में मीज़ान में कहा गया कि हर उम्मत के अंदर जिस तरह से हज के दौरान क़ुरबानी वाजिब है, इसी तरीके से हर उम्मत में अल्लाह ताला ने जानवर की कुर्बानियाँ रखी थी। ये हमारी उम्मत पहली नहीं कि जिसमें जानवर की कुर्बानी रखी गई है, अल्लाह ताला ने सब में रखी थी। और यही कि जब जानवर कुर्बानी कहा अल्लाह ने, तो हमेशा कहा कि मेरा नाम लो उस पर, क्योंकि जानवर बड़ी अल्लाह की दीवी नेमत है और आप उसको कुर्बान कर रहे हैं, तो अल्लाह का वाहिद का नाम लिया जाए, अल्लाह को बात पसंद आती है, ये इबादत है जो हमने तुम्हें दिया। अल्लाह अलामार रज़क़ुम मिम बहीमतुल अनआम, जो हमने तुम्हें दिए जानवर, हमने तुम्हारे अपने हाथ से बनाए जानवर, अब हमने बना तो हमारा नाम लो। फलहू तो क्या जब बना है, फ़इलाहुकुम इलाहुम वाहिद, तुम्हारा माबूद एक माबूद है, फलहू अस्लिम इस्लाम, इसी अस्लिम तो तुम सर खम कर लो वो बशरिल मुकबतीन, और आजिज़ी करने वालों को खुशखबरी सुना दो। अल्लाह को आजिज़ी करने वाले इतने पसंद है कि क्या खुशखबरी उनके लिए। फिर अल्लाह ताला ने बताया कि वही कौन होते हैं आजिज़ी करने वाले, अल्लदीना इदा दुकुरुल्लाह वजिलत कुलूबहुम वस्साबिरीन अला मा असाबहुम वल्मुकीमुस्सलात व मिम्मा रज़क़नाहुम युन्फिकून। अल्लाह ने कहा कि किसको कौन होते हैं मुखबतीन, ये आजिज़ी करने वाले कौन होते हैं, तो आगे की आयत में अल्लाह ने फरमाया जिनके सामने जब जिक्र खुदा किया जाता तो उनके दिल कांप उठते हैं, और जो मुसीबत उन पर पहुँचती तो उससे सब्र करते हैं और नमाज कायम करते हैं, और जो कुछ हमने उन्हें दिया है उसमें से खर्च करते हैं। ये उसाफ़ होते हैं खुदा से उसके सामने आजिज़ी करने वालों के दिल कांप उठते हैं, अल्लाह का नाम आते ही खौफ खुदा आ जाता है, सब्र करते हैं मुसीबतों पे, वो फिर नमाज कायम करते हैं, और जो कुछ भी दिया अल्लाह का नाम पे उसमें खर्च करते हैं। तो कुछ मैं हदीसें आपको खिदमत में पेश करता हूँ कि खुदा से खौफ करने वालों के बारे में। तो मासूमी से फरमाते हैं कि हर अच्छाई का ओरिजिन जो होता है इस दुनिया में और आखिरत में, वो खौफ खुदा से होता है हर अच्छाई का। फिर सरकार फरमाते हैं, क्या मैं तुम्हें वो बात बताऊं जो तुम्हारे खुदा से को बहुत अच्छी लगती है? तो फिर मौलाना फरमाया सरकार ने कि अगर तुम चाहते हो कि तुम्हारा खुदा तुमसे मोहब्बत करे तो तुम उससे डरो, बस आप जितना खुदा से डरेंगे अल्लाह आपसे उतनी मोहब्बत करेगा, हम जितना खुदा से डरेंगे अल्लाह उतनी मोहब्बत करेगा। फिर सरकार फरमाते हैं कि सबसे आला मुकाम पर अल्लाह के पास वो जो अल्लाह से सबसे ज़्यादा खौफ करता हो, और क़ुरबानी के ऊँटों को हमने तुम्हारे लिए शायर अल्लाह में करार दिया है, तुम्हारे लिए उनमें भलाई है, लिहाजा जब वो खड़े हो तो उन पर अल्लाह का नाम लो, फिर जब वो पहलू के बल गिर जाएं तो तुम उनका गोश्त खाओ, और क़िनात पसंद मोहताज सवाली को भी खिलाओ, हमने उनको इसलिए तुम्हारे ताबे कर दिया है ताकि तुम शुक्र अदा करो। तो अल्लाह सुबहान तआला ने कहा कि कुर्बानी के जानवर को हमने तुम्हारे लिए शायर अल्लाह बनाया है, शायर अल्लाह वो अल्लाह की निशानियाँ हैं। फिर अल्लाह ने कहा कि उनको जब तुम लाइन से खड़ा कर दो कुर्बानी के लिए, اور جب وہ پہلو کے بل گر جائیں تو اللہ کا نام لو اس وقت، پھر اس میں خود بھی کھاؤ، اور پھر دو کا ذکر اللہ نے کرا ہے، قانی اور معتر کا. اللہ نے کہا تم خود بھی کھاؤ اور قانی کو بھی کھلاؤ اور معتر کو بھی کھلاؤ. کون ہوتے ہیں قانی اور معتر؟ تو اس کی وضاحت کی گئی ہے اس طریق سے قانی وہ ہوتا ہے جو اس کو جو بھی دے دو وہ چپ چاپ لے لیتا ہے، معتر وہ ہوتا ہے جو آپ سے پوچھتا ہے کہ چاہتا ہے کہ آپ اس کی مدد کرو. دونوں میں فرق ہے، ان دونوں میں یہ فرق ہے. تو اس میں کچھ حدیثیں ہیں تو مولا فرماتے ہیں، معصوم فرماتے ہیں کہ قانی وہ ہوتا ہے کہ جو کچھ بھی دیتا ہے وہ خوشی خوشی لے لیتا ہے، اس پہ غصہ نہیں کرتا، ناراض نہیں ہوتا. معتر وہ ہوتا ہے جو آپ کے پاس سے نکل کے جاتا ہے تاکہ آپ کا دھیان بٹے اور آپ اس کو آپ چیزیں دیں. اچھا، کسی نے مولا سے پوچھا کہ قربانی کا جو جانور ہو اس کا گوشت کس طرح سے تقسیم کریں، تو مولا فرمایا کہ ایک تہائی تمہارے خود کی فیملی کے لیے، ایک تہائی قانی کے لیے اور ایک تہائی مسکین کے لیے. تو پھر اس نے پوچھا کہ کیا مسکین کا مطلب سائل ہے؟ تو مولا نے کہا ہاں سائل ہے. اور پھر مولا نے کہا کہ قانی وہ ہے جس کو ایک گوشت کا ٹکڑا دو تو بھی خوش ہو جاتا ہے، معتر وہ ہے جب کہ پاس سے نکل کے جاتا ہے تاکہ اس کو دے دو. نہ جانوروں کا گوشت اللہ تک پہنچے گا نہ اس کا خون، البتہ تمہارا تقویٰ اس کی رسائی حاصل کرتا ہے. اس طرح ہم نے ان جانوروں کو تمہارا تابع کر دیا ہے کہ خدا کی عطا کردہ ہدایت پر تم اس کی کبرائی کا اظہار کرو اور آپ نیک عمل کرنے والوں کو خوشخبری سنا دیں. کیا ہوتا تھا کہ جب یہ آتے تھے مشرکین اور جب یہ جانوروں کی قربانی کرا کرتے تھے اپنے آئیڈلز کے سامنے، تو خون کو اڑا دیا تھا کرتے تھے کعبے میں سبتور. تو مومنین نے پوچھا سرکار سے کہ ہم بھی ایسا کریں، تو پھر اللہ سبحانہ تعالیٰ نے قرآن میں کہا کہ نہ تو اللہ کو نہ گوشت پہنچتا ہے نہ خون پہنچتا ہے، بلکہ اس کو تمہارا تقویٰ پہنچتا ہے، کیونکہ تقویٰ کا تعلق دل سے ہے. اور اللہ تعالیٰ نے ان جانوروں کو تمہارے تابع کر دیا، اور تم اللہ کی بڑائی بیان کرو کہ اس نے تم کو ہدایت دی ہے، اور تم نیکی کرنے والوں کو خوشخبری سنا دو. تو جانور کو اللہ نے تابع کرا، اللہ سبحانہ تعالیٰ نے کہا کہ میری بڑائی بیان کرو کہ میں نے تمہیں ہدایت دی ہے. کیا ہدایت دی ہے؟ ہدایت دی یہ دی کہ تم حج کے ارکان بتایا، اللہ نے تمہیں حج کے لیے بلایا. پھر کہا کہ صرف میری عبادت کرو، جب جانور کو ذبح کرو تو صرف میرا نام لو. اب میں نے اتنی بڑی بڑی تمہیں ہدایت دی ہیں تو تم میری بڑائی بیان کرو. تو کیا بڑائی ہوگی بیان؟ کس طرح بیان ہوگی بڑائی؟ تو جو ہم تکبیر کر کہتے ہیں 10 ذیلیج سے 13 ذیلیج تک مینا میں، یہ اس کا ذکر ہے. مینا میں ہم 15 نمازوں میں جو کہ ظہر سے شروع ہوتی 10 تاریخ سے لے کے تو 13 کی صبح کی نماز تک چلتی تکبیر، اور دوسرے شہروں میں 10 نمازوں تک کی تکبیر جو کہ 12 کی صبح کو ختم ہو جاتی ہے. یہ فرق ہے دونوں تکبیروں میں، تاکہ اللہ کی بڑائی بیان کریں کہ اللہ سبحانہ تعالیٰ نے ہم کو ہدایت دی ہے. ان اللہ یدافع عن الذین آمنوا ان اللہ لا يحب کل خوان کفور. یقیناً اللہ صاحبان ایمان کی جانب سے مدافعت کرتا ہے، بے شک اللہ تعالیٰ کسی خائن اور ناشکرے کو پسند نہیں کرتا. اللہ سبحانہ تعالیٰ ہمیشہ مومنوں کی وہ پروٹیکٹ کرتا ہے، دفاع کرتا ہے ان کا. اور اللہ تعالیٰ مشرکین و کفار جو ہیں ان کو پسند نہیں کرتا، کیونکہ وہ کیا خائن بھی ہیں اور ناشکرے بھی ہیں. क्योंकि उन्होंने अल्लाह के किताब को झुठलाया, अल्लाह के भेजे नबी को झुठलाया, तो खाइन भी हैं और नाशुक्रे भी हैं कि उन्होंने अल्लाह के ने जो नेमत दी थी उनकी नाशुक्रानी करी। उज़ुन लिल्लदीना युकातिलूना बिअन्नहुम ज़ुलिमु व इन्नल्लाह अला नसरिहिम लक़दीर। जिन पर जंग मुसलत की जाए उन्हें जंग की इजाज़त दी गई है इसलिए कि वो मज़लूम है और अल्लाह यकीनन उनकी कुमक पर कुदरत रखता है। यह आयत पहली आयत है जिहाद की, इस पर काफ़ी बहस है। ये आयत आई जब सरकार मक्के से हिजरत करके मदीने चले गए। जब सरकार मक्के में थे तो कुफार कुरैश मुसलमानों बड़ा जुल्म करते थे, शहीद भी किया, शहर बदर भी करा, इथोपिया भी चले गए, ज़ख्मी भी हो गए। तो मुसलमान आते थे सरकार के पास, सरकार ये हमको मारते हिजा देते कि हम भी जिहाद करें, सरकार खामोश हो जाते थे, कितना सब्र करो। तो जिहाद का हुक्म नहीं आया था। जब सरकार जाए मदीने और जुल्म जारी रहा, पहली बार इसी आयत आई, ये पहली जिहाद की आयत है कुरान की। तो लोग बदनाम करते हैं ना इस्लाम को कि इस्लाम तो टेररिस्ट रिलीजन है। टेररिस्ट रिलीजन नहीं भाई, सरकार खुद खामोश रहे और उसके बाद ये आयत आई। और किस तरीके से आयत आई? जिन लोगों पर जंग मुसलत की जाए, जिनसे लड़ा जाए, ये नहीं कि जाकर लड़ना शुरू कर दो है? जिन पर मुसलत की जा रही है, जो मजलूम है उन्हें जंग की इजाज़त दी गई है। अब ये रूल दुनिया के पूरे हर मुल्क में रूल है, अगर आप पे हमला हो रहा है तो आपको दिफा करना, नहीं तो आप बेवकूफ हैं, यू आर ए फूल। हर मुल्क की फौज है। इस्लाम को क्यों बदनाम किया जाता है? या लोग जो इस्लाम से गलत सीखते हैं हम उनकी मजम्मत करते हैं कि इस्लाम प्रोटेक्शन का मजहब है भाई, दिफा का मजहब है। हर आदमी के लिए जरूरी है वो दिफा करे अपना, अगर कोई उस पर हमला कर रहा है, ये सिविल राइट्स हैं। अल्लाह सुब्हानहू कह रहा है कि जिन लोगों पर जंग मुसलत की जाए उन्हें जंग की इजाज़त दी गई है इसलिए कि वो मजलूम है और अल्लाह यकीनन उनकी मदद पर कुदरत रखता है। अल्लाह मदद पर कुदरत रखता है। अगर आप पे जुल्म हो रहा है तो अल्लाह मजलूम के साथ है, जालिम के साथ तो नहीं है ना। और हमको ज़रूरी कि हम जब भी किसी भी मजलूम की हम हिमायत करें, मजलूम की हिमायत करना हमारा फ़र्ज़ है। तो उस वक्त जो मुसलमान थे उसमें झूठे भी थे, वो कहते थे कि सरकार अगर जिहाद का हुक्म आया तो हम ज़रूर जिहाद करेंगे। जब मक्के में थे, जब पिट के आते थे, जब गए मदीने, जब जिहाद की आयतें आई, वही लोग भाग गए, वही लोग फिर सरकार को जिहाद के लिए नुसरत के लिए नहीं आए। हमको जब हम कहते इमाम अज़म आएंगे, इमाम अज़म आएंगे, हम करेंगे, अरे दिल में इखलास पैदा करें हमारे, क्या हम वाकई करेंगे, उनकी मदद करेंगे क्या? किसके लिए आएंगे इमाम अज़म? सारे दुनिया के मजलूमों के लिए इमाम अज़म आएंगे, सारे मजलूमों के लिए इमाम अज़म आएंगे। दुनिया जुल्म से भर चुकी है, इस दुनिया में सिवाय जुल्म के कुछ भी नहीं बचा है। हम कहते हैं हम इमाम अज़म की मदद करेंगे, अरे पहले इखलास पैदा करें हमारे दिलों में, क्या हम करेंगे वाकई मदद, क्या हम कुर्बानी के लिए तैयार हैं? ये हमको सोचना चाहिए। ये वो लोग हैं जो अपने घरों से नाहक निकाल दिए गए सिर्फ इस कसूर की वजह से कि कहा कहते हैं कि हमारा रब अल्लाह है, और अगर अल्लाह एक दूसरे के लिए जरिए लोगों का दिफा न करता रहता तो खानकाहें, गिरजा और यहूदियों की इबादत खाने और मस्जिदें मुनहदिम कर दी जाती जिनमें अल्लाह का कसरत से जिक्र किया जाता है। अल्लाह ज़रूर उन लोगों की मदद करेगा जो अल्लाह की मदद करेंगे, बेशक अल्लाह बड़ा ताकतवर और गालिब है। ये अल्लाह सुब्हानहू व तआला ने फरमाया कि जो लोग इसलिए घरों से निकाल दिए गए कि उनका हमारा रब अल्लाह है, ये कौन लोग थे? ये वो लोग थे जो सरकार के साथ ईमान लाए थे और उनको घरों से निकाल दिया गया था। ये अल्लाह ने पहले उनका जिक्र करा, फिर अल्लाह ने कहा हम लोगों को एक दूसरे से अगर रोकते ना, पहली उम्मतों में भी अल्लाह ने कहा था जो मोमिनीन थे कि दिफा करो अगर तुम पे जुल्म हो, अगर तुम्हारी इबादत गाहों को पर हमला हो, अगर तुम पे हमला हो या मज़हब पे हमला हो तो तुम उसका दिफा करो। ये पहली बार अल्लाह ने नहीं कहा कि तुम दिफा करो, पहले भी दिफा का हुक्म आ चुका है। और कहा अल्लाह ने कहा कि हम लोगों को एक दूसरे से रोकते ना तो ये जो जगह है जहाँ अल्लाह के की इबादतें होती हैं ये तहस नहस हो जाती हैं। अब इसमें तफसील में जाते हैं कि जो आए ना नाम आए सवामियाओ, तो ये सवामियाओ से क्या मुराद है? ये वो जगह हैं जहाँ पर के राहिब लोग पहाड़ों में रहते हैं और अल्लाह की इबादत करते हैं, ये उससे ये मुराद है ना। बियों फिर आया लफ्ज़ बियों, इससे क्या मुराद है? ये ईसाइयों के गुर्जाघर। सलवातुम, इससे क्या मुराद है? ये यहूदियों के इबादत घर। फिर मस्जिद का नाम आया। इन सब में अल्लाह का जिक्र होता है, तो अल्लाह ने कुरान में कहा इन सब जगह अल्लाह का नाम लिया जाता है, पर अल्लाह चाहता कि ये जगहें हिफ्ज़ अमान में रहें। अगर इस्लामी हुकूमत होती है तो इस्लामी हुकूमत में ये फ़र्ज़ होता है इस्लामी हुकूमत पे कि जिन जिन के जो इबादत खान हैं उनको उनकी हिफाजत की जाए। लेकिन इसमें एक बात काबिल गौर ये है कि अल्लाह का जिक्र कसरत से सब दूर होता है, लेकिन जितना मस्जिद में होता है इतना कहीं भी नहीं होता। क्यों? मस्जिद में 5 बार अजान होती है, उसी जगह से एक ही दिन खुलती है चर्च, या तो वेडनेसडे खुलता है या संडे खुलता है, 2 ही दिन इबादत होती है। लेकिन मस्जिद माशाल्लाह अल्लाह सुब्हान व तआला की ऐसी है कि उसमें सबसे ज़्यादा कसरत से जिक्र होता है, इसमें किसी को भी इख्तिलाफ़ नहीं है। और फिर आगे अल्लाह ने कहा कि जो खुदा की मदद करेगा तो खुदा भी उसकी मदद करेगा, क्योंकि अल्लाह ताकतवर भी है और गालिब भी है। तो अल्लाह की कैसी मदद की जाए? अल्लाह की मदद ही की जाएगी, अल्लाह के दीन की मदद की जाए और लोगों में हक का ऐलान किया जाए और हक बात बताई जाए। और इस वक्त इमाम जमा की मदद करना अल्लाह की मदद करना है। हमको बताना चाहिए कि इस्लाम जो इस तरह से इस्लाम का प्रोपोगंडा हो रहा है कि इस्लाम टेररिस्ट रिलीजन है, हमको चाहिए कि हम बताएं कि हम इस रिलीजन ऑफ पीस, ये हमारा अमन का मज़हब है, पीस का मज़हब है। और ये भी कहा जाता है इमाम अजम आएंगे तो सिर्फ खून खराब होगा, नहीं इस्लाम इमाम अजम आएंगे तो इमाम अजम ईसा अलैहिस्सलाम के सामने आएंगे और वो दीन को वाजे करके बताएंगे, नूरानियत फैलाएंगे, इल्म देंगे, हक बताएंगे, दुनिया तस्लीम करेगी इंशाल्लाह। तो इसके अंदर थोड़ी और अहदीस पढ़ के सुनाता हूँ मैं आपको कि जो लोग घरों से निकाले गए, कुरान में आया था ही ना घरों से निकाले गए लोग, उसके बारे में इमाम मोहम्मद बाकर अलैहिस्सलाम फरमाते हैं कि इससे मुराद मुहाजरीन है, इससे मुराद आले मोहम्मद हैं जो खौफ के आलम में घरों से निकाले गए। फिर फरमाते हैं मौला बाकर अलैहिस्सलाम कि ये आयत हमारे लिए आई है, फिर फरमाते हैं ये आयत इमाम हुसैन के लिए आई है कि घरों से निकाले गए। आप देखें इमाम हुसैन को किस तरीके से ज़ालिमों ने घरों से निकाला। पहले मौला हुसैन मक्के में थे, नहीं मदीने में थे, मदीने से मजबूरन निकाला तो मक्के गए मौला, मक्के में हालत हो गई थी कि उनका कत्ल हो जाता, वहाँ से उनको निकाला मौला को। इस तरीके से मौला को जुल्म से निकाला गया और जुल्म से निकाला और मौला ने मजबूरी में हज को हज तर्क करा और करबला गए। फ़र्क है कि उन्होंने हज तर्क करा सिर्फ कौम की इस्लाह के लिए, उन्होंने हज तर्क करा ताकि उनका खून मक्का में ना बहे, वो चाहते थे कि उनका खून ऐलानिया करबला में बहे ताकि वो दिखा दें कि हक क्या है और बातिल क्या है। इस तरफ हाजी लोग जानवरों की कुर्बानी कर रहे थे, उधर मौला अपने घर वालों की कुर्बानियाँ कर रहे थे। अल्लाह लानतुल्लाह अला कौम अज़्ज़ालिमीन।